उनको उनसे अलग नहीं समझा जाएगा। ये अपने आबाओ अजदाद को, ये इनकी बातों को इंडोर्स करते थे, उसमें उनका साथ देते थे कि वो बिल्कुल ठीक था। तो अल्लाह ताला ने सारी बातें इनको कहीं, तुमने ही साथ लिया, तुमने मुंह मोड़ा, क्योंकि तुम और तुम्हारे आबाओ अजदाद एक ही हैं, तुम भी वही काम कर रहे हो जो तुम्हारे आबा ने किया, तुम भी उसको ओन करते हो जो उन्होंने किया, और तुम्हें बड़ी अच्छी तरह पता है उन लोगों के बारे में जिन्होंने ज्यादती की तुम में से सब्त में। अच्छा, ये जो पहला वाकया है ये यहां तक खत्म हो गया आयत 64 तक। अब ये दूसरा हुक्म है उसकी बात आ रही है। मैं थोड़ी सी आपको टाइमिंग भी बता दूं, ये जो पहला वाक्य अभी आपने 63-64 में पढ़ा है ना, ये कब का वाक्य है? ये मैंने आपको बताया था पहले, ये जब मूसा अलैहिस्सलाम तूर पे गए और लेकर आए वहां से हिदायत और इनको आके बताई, तो ये उस वक्त का वाक्य है, ठीक है, जब ये वहां पे थे सहराए सीना में, सीना डेजर्ट में ना। अच्छा, अब ये दूसरा जो वाकया है हम आयत 65 और 66 में पढ़ने लगे हैं, ये मूसा अलैहिस्सलाम के साथ का नहीं है, ये मूसा अलैहिस्सलाम के बाद जमानों में दाऊद अलैहिस्सलाम आए थे, वो भी आपको पता है ना, एक नबी है। दाऊद अलैहिस्सलाम जब आए तो उनके जमाने में ये वाकया हुआ था। ये अभी कहा जाता है कि ये कोई 973 BC कबले मसीह का वाकया है, और या 1000 ईयर्स कह लें, 1000 ईयर्स बिफोर क्राइस्ट का वाक्य है, कबले मसीह का। और ये ना समंदर के पास एक बस्ती थी, उसका नाम था ईला, और आजकल वहां पे इसराइल की एक गालिबन एक हार्बर है अकबा के नाम से, वहां यानी आज भी ये जगह है मौजूद, ठीक है। तो ये उस बस्ती का वाकया, यानी ये लोग रहते थे, ये बनी इसराइल में से एक कबीला था, और ये यहाँ पे फिशिंग करता था, समंदर के पास रहता था। जाहिर है जो समंदर के पास रहते हैं उनका काम ज्यादातर प्रोफेशन माहीगीरी ही होता है, और अब ये वहां पे मछलियां पकड़ते थे, यही इनका रोजगार है। अल्लाह ताला ने इनके लिए सैटरडे का दिन, बहुत मुकद्दस दिन, होली डे, हॉलीडे भी इसी से निकला है, हॉलीडे जो है ना वो भी होली, होली डे कि बहुत मुकद्दस दिन इनका करार पाया था, कि हॉलीडे भी इसलिए है कि उस दिन आपने कोई काम कारोबार नहीं करना, छुट्टी का दिन इसीलिए होता है ना, कोई काम कारोबार नहीं करना, बस अल्लाह की याद करनी है, वो होली डे होता है। अल्लाह ताला ने 6 दिन दिए कि 6 दिन आप अपनी दुनिया करो जितनी भी करनी है, लेकिन एक दिन मेरे लिए रखो कि मेरी इबादत के लिए मखसूस कर दिया गया, मेरी इबादत करो उस दिन। तो इनके लिए जैसे हमारे लिए फ्राइडे का दिन है, जुमे का दिन, लेकिन हमारे लिए पूरा दिन नहीं कहा गया कि आप पूरा दिन कोई कारोबार नहीं कर सकते, हमारे लिए सिर्फ वो टाइम जिसमें जुमे की अजान होती है उससे लेकर, और क्या नाम होता है जब नमाज खत्म हो जाती है उस तक, वो टाइम है जिसमें कारोबार वगैरह आप नहीं कर सकते, मना किया गया। बाकी टाइम में आप कर सकते हैं, उससे पहले और उसके बाद में जरूर कर लें, उसका हुक्म भी आ गया सूरह जुमा में आप देखेंगे। लेकिन इनके लिए ना बहुत स्ट्रिक्ट थे लॉज, इनको कहा गया था कि आप सैटरडे को खाना भी नहीं आपने पकाना, आप कुछ भी नहीं करेंगे, सिर्फ इबादत के लिए मखसूस है, ठीक है। अब इसमें इस कौम का बड़ा टेस्ट आ गया, बहुत बड़ा टेस्ट था, इसलिए कि ये तो फिशिंग ही करते थे, और उस दिन मछलियां पानी से निकल निकल के जाती थी, यानी ऐसे अटकेलियां करती थी, उछलती थी, जैसे मछलियां आपने देखी है ना कई दफा, वो करतब दी दिखा रही होती है, ऊपर उछलती हैं फिर नीचे पानी में जाती हैं, यानी अपने मुंह आके ऊपर दिखाती थी और ये खड़े देख रहे होते थे, अब मुंह में पानी आ रहा है कि हाय मछलियां पकड़े। आप सोच लेना, अल्लाह ताला आजमाता जरूर है, याद रखें, आजमाइश जरूर आती है, अल्लाह ने आजमाना है। आप सोचते हैं अल्लाह ऐसे ही छोड़ देगा किसी ग्रोह को? कभी नहीं, कभी नहीं। अल्लाह ताला ने फरमाया, अहसिबन्नासु अन यतरकु अन यकूलु आमन्ना वहुम ला युफ्तनून, सूरह अनकबूत में अल्लाह ताला ने फरमाया, क्या लोगों ने ये समझ रखा है कि हम उनको ये बस कहने पे कि वो कहें हम ईमान लेकर आए, इस बात के कहने पे उनको छोड़ देंगे बस, और उनका कोई इम्तिहान नहीं होगा, कोई टेस्ट नहीं होगा, सिर्फ वो कहें हमने ला इलाहा इल्लल्लाह पढ़ लिया, चलो भाई बहुत अच्छी बात हो गई, अब इसके बाद कोई टेस्ट की जरूरत नहीं। नहीं, ऐसे नहीं छोड़ा जाएगा, लोगों को आजमाया जाएगा, आजमाइश आएगी। تو ان کی بھی آزمائش تھی. اور یاد رکھیں ہمیشہ ٹیسٹ اس جگہ سے آتا ہے جو چیز انسان کے دل میں بسی ہوتی ہے, جو چیز انسان کو بڑی پیاری ہوتی ہے. ظاہر ہے اس میں کیا ٹیسٹ, مثال کے طور پہ اگر مجھے کوئی پہننے اوڑھنے کا شوق ہی نہیں ہے, نہ مجھے کوئی پیسے کا شوق ہی نہیں ہے, بالکل ہی نہیں ہے, تو اس میں میری کیا آزمائش ہوگی, کیا ٹیسٹ ہوگا؟ آزمائش تو ہوتی ہی اس وقت ہے جب مجھے بہت شوق ہے بننے سنورنے کا. اب ٹیسٹ آ گیا کہ ہاں اب پتا چلے گا کہ ہاں یہ بنتی سنورتی ہو تو اس کے بعد کیا اس کو ڈسپلے کرتی ہو, یا اللہ کی خاطر اللہ کے خوف سے اس کو چھپاتی ہو, غیر محرم کے آگے نہیں دکھاتی. تو ٹیسٹ تو تبھی ہوتا ہے نا. تو ٹیسٹ اللہ تعالیٰ لیتے ہیں. اب کسی کو کمائی کرنے کا, دولت کا, پیسوں کا بہت کریز ہے تو اس کا اس میں ٹیسٹ ہو جاتا ہے. ان کا دیکھیں پروفیشن یہ تھا, ان کی روزی روٹی تھی. اب ان کے ساتھ اسی طرح کا ٹیسٹ ان سے لیا گیا کہ اب سیٹرڈے کو تم نے نئی مچھلیاں پکڑنی. اب جب ان کے سامنے ایسے ایسے مچھلیاں اچھل اچھل کے آنے لگیں تو انہوں نے کیا کیا, سمندر کے پاس نا انہوں نے چھوٹے چھوٹے گڑے کھود دیے, چھوٹے گڑے کھود دیے, ہولز کر دیے زمین میں, اور نالیاں سی بنا دی سمندر تک. تو اب کیا ہوتا تھا جب بہت ایک دم مچھلیاں اچھل اچھل جا رہی ہیں تو وہ کیا پانی ان پونڈز میں آ جاتا تھا, جو چھوٹے چھوٹے پونڈز پاس بنائے ہوئے تھے نا ان پونڈز میں آ جاتا تھا. اب جب ان پونڈز میں جمع ہو جاتا تھا تو اب یہ سیٹرڈے کو تو نہیں پکڑتے تھے, لیکن اب مچھلی تو آ گئی نا, مچھلی واپس نہیں جا سکتی, وہاں سے روک دیا, وہاں سے کاٹ دیا ان کا واپس جانے کا راستہ. اب مچھلی سٹک ہو گئی ہے وہاں پہ, اور سنڈے کو اس کو پکڑ لیا اور کہا کہ دیکھو ہم نے سیٹرڈے کو تو نہیں نا پکڑا. تو اب اصل میں ایک دفعہ ایک بندے نے ایسا کیا تھا, اور جب اس نے مچھلی پکڑ کے پکائی وغیرہ اور اس کی خوشبو آئی تو دوسروں نے کہا بھائی یہ کیسے تم نے مچھلی کیسے پکڑ لی؟ اس نے کہا بھائی میں نے تو اس طرح سے کیا. اچھا پھر دوسروں نے کہا بھائی اس نے کیا تو ہم بھی کر لیتے ہیں, تو کیا ہو گیا؟ پھر انہوں نے بھی کرنا شروع کر دیا. تو سارے کے سارے قبیلہ جو بھی تھا پورے نے نہیں کیا, مگر ان میں کچھ لوگوں نے ایسا کیا اور کچھ لوگوں نے ان کو منع کیا اور کہا کہ دیکھو ایسا نہ کرو, غلط بات ہے, اللہ کے حکم کی نافرمانی نہ کرو. اور ایک تھرڈ بھی گروہ بن گیا. تھرڈ جو تھا وہ گروہ کیا کرتا تھا, وہ مچھلی تو نہیں پکڑتا تھا لیکن وہ کہتے تھے ان کو منع بھی کرنے کی کیا ضرورت ہے, بھئی اگر یہ غلط کر رہے ہیں تو کیا فائدہ ان کو منع کرنے کا, انہوں نے ماننا تو ہے نہیں, جب ماننا ہی نہیں ہے تو خام خواہ تم کیوں منع کرتے, بھئی اپنا کام کرو, اب ہم ان کو منع کریں اور وہ کریں اور چھوڑو, جو کرتے ہیں غلط کرتے ہیں کرنے دو, تمہیں اسے کیا. سمجھے نا, یعنی ایک گروہ نے غلط کیا, ایک نے مچھلیاں پکڑی, دوسرے نے ان کو منع کیا اور تیسرے نے کچھ بھی نہیں کیا. اچھا اب اس کا سورہ آراف میں انشاءاللہ تعالی ہم ڈیٹیل میں بھی پڑھیں گے, وہاں پہ 165 اور 166 آیت میں اس کا پورا ذکر ہے. اور کیا ہے اللہ تعالیٰ نے وہاں پہ فرمایا, اور ذرا ان سے اس بستی کا حال معلوم کرو جو سمندر کے کنارے واقع تھی, جبکہ بستی والے سبت کے روز اللہ کے احکام کی خلاف ورزی کرتے تھے, جبکہ سبت کے روز ان کے شکار کی مچھلیاں منہ اٹھائے سمندر کے اوپر آ جاتی تھی اور باقی دنوں میں وہ غائب ہو جاتی تھی. اب باقی دنوں میں کیا ہوتا تھا, وہ ڈیپ واٹرز میں چلی جاتی تھی. اب دیکھیں باقی دنوں میں اتنا شکار تو نہیں نا ہو رہا, اور یہ ایک دن ہے, گولڈن اپرچونیٹی ہے. یہ اس لیے کہ ہم ان کی پہم نافرمانیوں کی وجہ سے ان کو آزمائش میں ڈال رہے تھے. اللہ تعالیٰ فرماتے ہیں ہم نے ان کا ٹیسٹ کیا تھا کہ دیکھو تمہارے سامنے وہ چیز ہو کہ جو تمہارے لیے لینا حرام ہے, وہ تمہارے سامنے ہو, اتنی زیادہ اویلیبل ہے, اور پھر تم اللہ کی خاطر اپنا ہاتھ روکتے ہو یا نہیں. بات تو یہ ہے, یہ اس چیز کا ٹیسٹ تھا. اچھا پھر کیا ہوا, اور انہیں یہ بھی یاد دلاؤ کہ جب ان میں سے ایک گروہ نے دوسرے گروہ سے کہا تم ایسے لوگوں کو نصیحت کیوں کیے جا رہے ہو جنہیں اللہ ہلاک کرنے والا ہے یا سخت عذاب دینے والا ہے. اب ایک وہ جو گروہ تھا نا, میں نے آپ کو بتایا کہ وہ جو تیسرا گروہ تھا, وہ کہنے لگا کہ بھائی کیا ضرورت ہے ان کو منع کرنے کی, ہمیں کیا پڑی ہوئی ہے, وہ تو اللہ تعالیٰ خود ہی ان سے نپٹ لے گا. ٹھیک ہے, تو وہ کیا کہتے تھے جو روکتے تھے, وہ کہتے تھے یہ اس لیے کہ تمہارے رب کے حضور ہم معذرت پیش کریں، اور یہ بھی ہو سکتا ہے کہ یہ لوگ نافرمانی سے باز آ جائیں. وہ کہتے تھے ہم اللہ کے ہاں تو جا کے کم از کم یہ کہہ سکیں گے کہ اللہ ہم نے ان کو روکا تھا، ہم نے ان کو روکا تھا، یا اللہ انہوں نے نہیں ہماری بات سنی. اور ہو سکتا ہے کہ ان میں سے کسی کے دل میں خیال آ ہی جائے. آخرکار جب وہ لوگ ان ہدایات کو بالکل ہی فراموش کر بیٹھے جن کی یاد دہانی ان کو کرائی جا رہی تھی، تو ہم نے ان میں سے ان لوگوں کو عذاب سے بچا لیا جو ان نافرمانیوں کو برائیوں سے روک رہے تھے، اور باقی سب لوگوں کو جو ظالم تھے ان کی نافرمانیوں پر سخت عذاب میں پکڑ لیا، جس کا یہاں پہ ذکر آتا ہے فَقُلْنَا لَهُمْ كُونُوا قِرَدَةً خَاسِئِينَ، کہ ہو جاؤ تم بندر دھتکارے ہوئے. اللہ تعالیٰ نے یہاں پہ ان آیات میں بہت ہی ایک زبردست بات ہے، سوچنے کی بات ہے کہ اللہ تعالیٰ نے کن کو بچایا جو لوگوں کو برائیوں سے روک رہے تھے، اور کیا فرمایا باقی سب لوگوں کو جو ظالم تھے، اس کا مطلب ہے جنہوں نے پکڑی مچھلیاں ان کو بھی اور جنہوں نے روکا ہی نہیں، اور یہ بس کہا کہ یہ بس یہ تو نالائق لوگ ہیں چھوڑو ان کو، ہمیں کیا بھائی اپنی کرو، تجھے دوسرے کی کیا پڑی ہوئی ہے تو اپنی نبیڑ. ان سب کو اللہ تعالیٰ نے حکم دیا اور اللہ کے حکم سے وہ بندر بن گئے. کہا جاتا ہے کہ بستی کے دو حصے ہو گئے تھے، ایک میں یہ نافرمان لوگ رہتے تھے اور دوسرے میں وہ جو نیک لوگ تھے نا وہ رہتے تھے. اب نیک لوگ بھی تو مچھلیاں اس دن پکڑ سکتے تھے لیکن انہوں نے نہیں پکڑی. کچھ لوگ تھے جو اللہ کی خاطر اپنے آپ کے اوپر زور سے اپنے آپ کے اوپر صبر کرنے والے تھے. اچھا یہ بھی کہا جاتا ہے کہ ان کے درمیان انہوں نے نا آپس میں یعنی دیوار ایک بنا دی تھی اور بیچ میں ایک دروازہ بھی رکھ لیا تھا کہ وہ لوگ ادھر رہنے لگے تھے اور یہ ادھر رہے تھے کہ ہم نہیں تمہارے ساتھ رہنا چاہتے. اچھا ایک روز کیا ہوا کہ ان کو ایسے لگا کہ صبح ہوئی ہے، کوئی بالکل سناٹا ہے اور کوئی آواز نہیں آ رہی. تو انہوں نے دروازہ جب کھولا استغفر اللہ ربی، تو دیکھا کہ دوسری طرف سارے بندر تھے. وہ جو عورتیں تھیں ان کی، جو بچے تھے ان کے، جو بوڑھے تھے ان کے، سب بندر بن چکے تھے. استغفر اللہ ربی استغفر اللہ ربی، یعنی اور ایک ایک پہچانا جا رہا تھا کہ یہ فلاں عورت ہے، یہ فلاں عورت ہے، یہ فلاں مرد ہے، یہ فلاں ہے. سوچ سکتے ہیں آپ، سب کے سب، اور سب کی دمیں نکل آئی تھی. بچے چھوٹے بندروں کی شکل میں تھے، مرد بڑے بندروں کی اور عورت بندریا کی شکل میں. تو یہ ان کے پر کتنا بڑا ایک عذاب آیا. لیکن یہ کس وجہ سے آتا ہے؟ مچھلیاں پکڑنا ایک بڑی بات نہیں تھی کہ مچھلی پکڑنے کی وجہ سے ان کے اوپر آیا، کیا بات تھی کہ انہوں نے اللہ تعالی کے حکم کے ساتھ ہیلا سازی کی کہ نہیں دیکھو ہم تھوڑی سیٹرڈے کو پکڑ رہے ہیں، ہم تو پکڑتے تو سنڈے کو ہی ہیں، لیکن سارا کام تو وہی کیا نا جس کا اللہ نے، یعنی ایک اپنے لیے ویز بنا کے اسی چیز کو جو حرام تھی اس کو اپنے لیے حلال کر لیا. اور ایک بات اتنی خوفناک تھی جس نے مجھے ہلا دیا، اور وہ یہ تھی کہ معرف اور قرآن میں جیسے لکھا ہے کہ وہ جو بندر بنے تھے وہ اپنے رشتے داروں اور اپنے جو جاننے والے تھے ان کو پہچانتے تھے، وہ ان کے قریب آ کے روتے تھے. اللہ رحم فرما، استغفر اللہ ربی استغفر اللہ ربی استغفر اللہ ربی، کہ وہ روتے تھے ان کے پاس آ کے. یعنی وہ پہچانتے ہوں گے ظاہر، اور ان کی کیا حالت ہوگی جو اپنے رشتے داروں کو ایسے دیکھ رہے ہوں گے. بعض لوگ پوچھتے ہیں کہ جو آج کے بندر ہیں یا یہ ہیں یہ کیا وہی ہیں؟ اسی طرح کا سوال آپ صلی اللہ علیہ وسلم سے کیا گیا کہ مسلم کی حدیث ہے کہ یہ جو آج کے زمانے کے بندر اور خنزیر ہیں کیا وہی لوگ ہیں؟ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالیٰ جب کسی قوم میں مسخ کا عذاب نازل فرماتا ہے نا تو ان کی نسل نہیں چلتی پھر، بلکہ چند روز میں وہ ہلاک ہو کے ختم ہو جاتے ہیں. تو بندر اور خنزیر تو پہلے سے موجود تھے. یہ بھی کہا جاتا ہے کہ جو ان کے بوڑھے تھے نا وہ پگز بن گئے تھے، خنزیر بن گئے تھے، اور جو باقی تھے وہ بندر بنے ہوئے تھے. تو اللہ تعالیٰ جو بندر کو پیدا کر سکتا ہے اور انسان کو انسان کی صورت میں پیدا کر سکتا ہے، وہ انسان کو بندر بھی بنا سکتا ہے، اس کے لیے تو کوئی مشکل نہیں ہے. تو اللہ تعالیٰ کے ایک حکم سے وہ ऐसी यानी सारे के सारे इंसान कैसे बन गए, क्या उनकी हालत हो गई। जैसे एक हदीस में ये भी आता है ना, सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उस जात की कसम जिसके हाथ में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जान है, मेरी उम्मत के कुछ लोग फखर और गरूर और खेल तमाशे में रातें गुजारेंगे, लेकिन सुबह के वक्त बंदर और सुअर बने हुए होंगे। ये वो लोग हैं जो हराम को हलाल ठहराने वाले हैं, गाने वालियों के आम होने के, शराब के पीने की वजह से, सूद के खाने की वजह से और रेशम के पहनने की वजह से। किस किस वजह से बंदर और सुअर बने होंगे? रात को वो खेल तमाशों में अपनी रातें गुजारेंगे, फखर और गरूर के अंदर रहेंगे, और उनके अंदर क्या होगा, हराम को हलाल ठहराएंगे। आज भी हमारे लोग हैं, जैसे कल ही किसी ने मुझे कहा कि अल्लाह रहम फरमाए, अस्तग़फिरुल्लाह रब्बी, उन्होंने कहा कि कोई कहते हैं कि भाई शराब तो हराम नहीं है, शराब देखिए ना नशा हराम है, तो शराब एज लॉन्ग एज नशा नहीं कर रही उस वक्त तक आप पी सकते हैं, जब नशा चढ़ने लगे तो नशा हराम होता है, तो आपने ऐसे ही शराब को हराम किया हुआ। अस्तग़फिरुल्लाह रब्बी। फिर बाज लोग देखिए ज़कात से कैसे बचते हैं, ज़कात का उन्होंने ये बना लिया कि 11 महीने तक आदमी अपने नाम के ऊपर सब चीज रखेगा, 11 महीने के बाद बीवी के नाम पे कर देगा। अब साल पूरा होगा तो ज़कात देनी पड़ेगी ना, साल पूरा हुआ ही नहीं मेरे पास मिल्कियत में, मेरी मिल्कियत में ये चीज रही नहीं, बीवी के नाम कर दी। जब बीवी के नाम 11 महीने रही तो उसके बाद वो दोबारा मियाँ ने अपने नाम कर दी, अब ना बीवी को ज़कात देनी पड़ रही ना मियाँ को देनी पड़ रही, हर 11 महीने के बाद दूसरे के नाम कर देते। कैसे हीले बनाए हुए। फिर बाज लोग कहते हैं कहां कुरान में लिखा है कि बाल को कवर करना चाहिए, दिखाएं मुझे, मुझे दिखाइए कि बाल कवर करने का, बाल का तो जिक्र ही नहीं है, तो आप कैसे कह देते हैं, तो हिजाब की तो कोई बात है ही नहीं, आप लोगों ने खुद ही बना ली है। बाज जगह पे ये फतवा आ जाता है सूद के ऊपर, बस आप एक घर ले सकते हैं अपना जो आपका घर है, बाकी उससे ज्यादा नहीं ले सकते। ये किसने इनको कह दिया? देखो कैसे कैसे हम आज दीन के साथ खेल कर रहे हैं, ये दीन को खेल बनाना है ना, अल्लाह के अहकामात को खेल बनाना है। फरमाया कि मेरी उम्मत के लोग बन जाएंगे बंदर और सुअर, ये तो बने थे, अल्लाह अगर उनके साथ ऐसे कर सकता ना, इस उम्मत के साथ भी कर सकता। ये हदीस किसकी है? मुसनद अहमद की, और सही हदीस है। अस्तग़फिरुल्लाह रब्बी। लेकिन फिर भी हम लोगों को इन चीजों से सोचते हैं कि ये पुराने लोगों के साथ ही हो सकता है, हम लोग तो बस उम्मत मुस्लिमा है, हमारी तो हर चीज ही बख्शी हुई है, हम तो जो मर्जी करते हैं। तो इन्होंने जब ये काम किया था, देखो इनको कैसी मार पड़ी, और ये एक दो दिन, ये ऐसे नहीं हुआ एक दिन दो दिन उन्होंने किया और उसके बाद वो बंदर बन गए, नहीं, कुछ अरसे तक इन्होंने ये काम किया था, तब जाके अल्लाह ताला मोहलत देते हैं, अल्लाह एक दिन में नहीं ऐसे ही पकड़ लेते, हमें भी मोहलत मिली हुई है, हमें भी मोहलत मिली हुई है, और पकड़ आई जाती है जो हमारे हालात हैं, और अल्लाह ताला दिखाते रहते हैं हमें, लेकिन हमें कि इतने मस्त हैं कि हम ये भी नहीं समझते कि हमारी पकड़ है। फजअलनाह नकालन लिमा बैना यदैहा वमा खल्फहा, अल्लाह ताला ने इसको इबरत बना दिया आगे आने वालों में के लिए भी और पीछे वालों के लिए भी, यानी जो जो नस्लें जो मौजूद थी उनके लिए भी और जो बाद में आने वाली है उनके लिए भी इबरत बना दिया कि ये लोग आपको पता है अपनी नस्लों तक को आगे बताते रहे कि ये कैसे हुआ था वाकया, और ऐसे हुआ था और उसके अंदर ये हुआ था और हमारे आबाओ अजदाद में इस तरह से बन गए थे। ये सारे बनी इसराइल की बात नहीं है, बनी इसराइल में भी ट्राइब्स थे ना, तो एक कबीला आबाद था यहाँ पे दाऊद अलैहिस्सलाम के दौर में, ठीक है, तो सबकी नहीं ये बात हो रही, लेकिन इनके साथ चूंकि इन्हीं में ये चीज हुई थी तो ये लोगों को बताते थे, तो अल्लाह ताला ने इसीलिए ने फरमाया ना वलकद अलम, तुम्हें पता है, तुम खूब जानते हो, तुम्हें पता है यहूद मदीना कि तुम्हारे से पहले जिन लोगों ने किताब को खेल बनाया था उनका क्या हाल हुआ। अल्लाह अकबर, अल्लाह हमें माफ कर देना, हमने तेरी किताब के साथ ऐसा ही सलूक किया। आए दिन आप देख लें कोई चीज ऐसी नहीं रहेगी जिसका आपको फतवा ना मिल जाए, हर एक चीज को जायज बना दिया हुआ। तो अल्लाह ताला ने इनको बताया यहूदे मदीना को कि देखो खेल बनाने वालों का अल्लाह के हुक्म ऐसे नहीं है कि तुम इनको खेल बनाओ, تمہیں پتہ ہے سبت والوں کا حال کہ ان کے ساتھ کیا حال ہوا تھا؟ آج تم بھی اللہ کی کتاب کے احکامات کو کھیل بنا رہے ہو کہ آپ صلی اللہ علیہ وسلم کے بارے میں صاف واضح آیتیں ہیں اور تم ان کو توڑ مروڑ رہے ہو اور کہہ رہے ہو کہ یہ تو نہیں عربوں کے لیے آئے ہیں اور یہ تو ہمارے لیے نہیں ہے اور یہ ایسے ہیں. کیونکہ یہ واقعہ ان میں مشہور تھا, بڑی اچھی طرح یہ جانتے تھے یہ ہمارے ساتھ یہ ہوا ہوا. عیسیٰ علیہ السلام سے کوئی ہزار سال پہلے کا یہ واقعہ تھا. استغفر اللہ ربی. تو اللہ تعالیٰ نے فرمایا, اللہ نے عبرت بنا دیا ان کے لیے اور موعظہ بنا دیا للمتقین, متقین کے لیے جو تقویٰ والے ہیں نا ان کے لیے نصیحت بنا دیا اس واقعے کو. تو کیوں کہا موعظہ اور نکال میں کیا فرق ہے؟ ان کے لیے آگے اور پیچھے والوں کے لیے نکال بنایا اور متقین کے لیے موعظہ بنایا. سب کے لیے کیوں نہیں نکال بنا دیا یا سب کے لیے موعظہ کیوں نہیں بنا دی؟ بتائیں کیا فرق ہے نکال اور موعظہ میں؟ سوچیں, کوئی بات آپ کے ذہن میں آتی ہو. الگ الگ کیوں کہا گیا, ایک کیوں نہیں کہہ دیا گیا؟ اس لیے کہ دیکھیں ایسے ہی ان دونوں میں فرق ہے جیسے دوا اور غذا میں فرق ہے. ایک میڈیسن ہوتی ہے, وہ کس کے لیے ہوتی ہے؟ بیمار کے لیے نا. اور غذا کس کے لیے ہوتی ہے؟ جو صحت مند ہوتا ہے. دونوں ہی ضروری ہیں نا. بیمار کے لیے دوا ضروری ہے, اسی طرح نکال ضروری ہے ان سب کے لیے جو کوئی نہ کوئی غلط کام کرتے ہوں اور ایسے کام کی طرف ان کا رجحان ہو. اور موعظہ غذا کی طرح یہ متقی جو آلریڈی اللہ کا خوف رکھتے ہیں, آلریڈی ان میں اللہ کا خوف ہے, وہ بیمار نہیں ہے, ان کے پاس صحت ہے, لیکن نکال ان کے لیے بنا دیا کہ تمہارے لیے عبرت ہے, دیکھ لو پہلے ان کے ساتھ ایسے ہوا تھا, تم سیدھے ہو جاؤ, اپنی بیماری کو دور کر لو. اور موعظہ ان کے لیے یعنی نصیحت ان کے لیے کہ دیکھو تم کبھی سوچنا بھی نہ, تمہارے اندر اللہ کا خوف تو ہے, خوف اور بڑھ جاتا ہے, اور زیادہ خوف بڑھ گیا ان کے اندر کہ اللہ پہلے لوگوں کے ساتھ ایسے ہوا تھا, ہم تو کبھی سوچ بھی نہیں سکتے کہ ہم اللہ تعالیٰ کی کوئی نافرمانی کی طرف کا سوچیں بھی. سمجھے نا؟ تو دونوں میں فرق ہے. ہر ایک کے لیے موعظہ نہیں ہے کیونکہ ہر ایک متقی نہیں ہے, باقیوں کے لیے عبرت ہے, عبرت کا سامان کہ سبق سیکھ لو. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا عقل مند وہ ہے کہ جو دوسرے کے واقعے سے عبرت لے لے, اس سے پہلے کہ تمہارے اوپر خود کوئی حالات آئیں اس سے بہتر ہے کسی اور کے ساتھ کوئی کام ہوتا ہے, کوئی بات ہوتی ہے نا, تو ہمیں چاہیے کہ ہم اس سے عبرت لے لیں کہ اللہ ڈر جائے ہم کہ اللہ ہم نہ ہم سے کوئی ایسی بات نہ ہو جائے کہ ہمارے اوپر یہ چیز آ جائے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. تو انشاءاللہ تعالی اس کی تلاوت سنیں.
ان الذين امنوا والذين هادوا والنصارى والصابئين من آمن بالله واليوم الاخر وعمل صالحا فلهم اجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون.
وإذ أخذنا ميثاقكم ورفعنا فوقكم الطور خذوا ما آتيناكم بقوة واذكروا ما فيه لعلكم تتقون. ثم توليتم من بعد ذلك فلولا فضل الله عليكم ورحمته لكنتم من الخاسرين. ولقد علمتم الذين اعتدوا منكم في السبت فقلنا لهم كونوا قردة خاسرين. فجعلناها نكالا لما بين يديها وما خلفها وموعظة للمتقين.